नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भरतपुर महानगरपालिकाको मेयरमा देवी गेवालीको 3.5 महिनादेखिको अग्रता गुम्यो। 1300 मतगणना बाँकी हुँदा मेयरमा रेणु दाहाल 57 मतले अघि।
रौतहटमा सड़क बनाउन खनेको खाल्डोमा डुबेर 4 बालिकाको ज्यान गयो। डोटीमा गएराति भएको जीप दुर्घटनामा 9 जनाको मृत्यु।
डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन, आजको वार्ता पनि बिना निष्कर्ष। 1 हप्ताभित्रै स्वास्थ्य सम्बन्धी विधेयक पास हुने भएकाले अनसन फिर्ता लिन शिक्षा सचिवको आग्रह।
यो शताब्दीको अन्त्यतिर युरोपमा मौसमी प्रकोपले ज्यान गुमाउनेको संख्या 50% बढ्ने। दक्षिणी युरोपमा प्रकोपको प्रभाव बढी हुने वैज्ञानिकको दावी।
र भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलंका फलो अनमा।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एण्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9850-64-960, 9850-52-783 र 9850-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्नेर चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालले अग्रता लिनुभएको छ। वैशाख 31 गते भएको चुनावमा शुरूदेखि नै अग्रता बनाएका एमालेका देवी गेवालीलाई पछि पार्दै मेयरमा दाहालले 57 मतको अग्रता लिनुभएको हो। अब वडा नम्बर 20 को 1300 मतगणना बाँकी हुँदा दाहाल 57 मतले अघि बढ़नु भएको हो। दाहालले 42,589 मत पाउनु भएको छ भने एमालेका देवी गेवालीले 42,532 मत पाउनु भएको छ। हिजो चुनाव भएको 19 नम्बर वडामा एमालेका गेवालीको भन्दा माओवादीकी दाहालले 565 मत धेरै पाउनु भएको छ। 20 नम्बर वडामा पनि दाहालले नै गेवालीको भन्दा धेरै मत पाउनु भएको छ। 19 नम्बर वडाको अध्यक्ष र सदस्यमा कांग्रेसको प्यानल नै विजयी भएको छ। आजै रातिसम्म अन्तिम परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ। फेरि मतपत्र च्यातिन सक्ने खतरा रहेको भन्दै दलका प्रतिनिधिलाई चिड़ियाखानामा जनावरलाई थुने जसरी तार जाली भित्र राखेर गणना भइरहेको छ। पहिलो चरणको मतगणनाका क्रममा सोचे जति मत नआएपछि गएको जेठ 14 गते राति माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए। त्यसपछि सर्वोच्च अदालतको आदेश अनुसार हिजो 19 नम्बर वडामा फेरि मतदान भएको थियो। अहिले मतगणना भइरहेको 20 नम्बर वडामा भने वैशाख 31 गते नै मतदान भएको थियो।
रौतहटको गरूडामा सड़क निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर 4 बालिकाको ज्यान गएको छ। गर्मी भएपछि नुहाउन जाँदा खाल्डोमा डुबेर 12 वर्षकी संगीता कुमारी शाह, 9 वर्षकी मुनिता कुमारी शाह, सुस्मिता कुमारी शाह र सुनैना कुमारी शाहको ज्यान गएको हो। सड़क विभागले 1.5 किलोमिटर नयाँ सड़क बनाउने क्रममा सड़कको दायाँ बायाँ खाल्डो खनेर त्यत्तिकै छोडेको थियो। 4 दिनदेखिको वर्षाका कारण त्यो खाल्डोमा 10 फिटसम्म पानी जमेको छ। घटनापछि प्रहरीले सड़क निर्माणको ठेक्का लिएका ठेकेदार प्रहलाद शाहलाई सोधपुछ सोधपूछ गरेको छ। शहरी विकास मन्त्री प्रभु शाहले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने बताउनु भएको छ।
डोटीको बोकटान गाउँपालिका एक सिमचौरमा गैराती जीप दुर्घटना हुँदा एउटै गाउँका आठ सहित नौ जनाको ज्यान गएको छ। दिपाल राजपुरबाट बोकटान गाउँपालिकाको चबरा चौताराका लागि छुटेको शैलेश्वरी यातायातको C1J491 नम्बरको जीप दुर्घटना भएको हो। ज्यान गुमाएका जीप चालक डोटीको शिखर नगरपालिका एकका विष्णु नेगी बाहेक अरू सबै एउटै गाउँका हुन्। आफ्नो जग्गामा बन्दै गरेको बुढीगंगा हाइड्रो पावरको सब स्टेशनले दिएको मुआवजा लिएर फर्कने क्रममा जीप दुर्घटना भएको हो। दुर्घटनामा बोकटान गाउँपालिका एक सिमचौरका विष्णु बहादुर मगर, बुढो घरती मगर, गोरख बहादुर थापा मगर, ललिता देवी पुन, शशिराम पुन, टेक बहादुर पुन, चन्द्र बहादुर घरती मगर र भीम बहादुर घरती मगर सहित नौजनाको ज्यान गएको हो। घाइते सातजनाको दिपालमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको छ। डोटीको जोरायलमा 33 जनाको ज्यान जाने गरी दुर्घटना भएदेखि बेलुकी 6 बजेपछि ग्रामीण भेगमा गाड़ी चलाउने अनुमति नभए पनि प्रहरीलाई छलेर राति गाउँतिर गएको प्रहरीले बताएको छ। दुर्घटनामा गाउँलेको ज्यान गएपछि सिमचौर गाउँ शोकमा परेको छ।
कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ। कैलालीको बदगोरिया गाउँपालिका 4 निम्बोजीमा N6P137 नम्बरको ट्रकले C4P3759 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कैलाली जोशीपुर 2 का भगत चौधरी र उहाँकी श्रीमती चन्द्रवतीको ज्यान गएको प्रहरीले जनाएको छ।
सिराहाको औरहीमा एक व्यक्तिको हत्या भएको छ। वैदेशिक रोजगारीबाट 10 दिन अघि मात्रै घर फर्किएका रामदेव यादवको शव औरही 3 खजनपुरको धानखेतमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरका अनुसार यादवको आजै बिहान हत्या भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
रामेछापको लिखु गाउँपालिका 6 को छतौनी खोलामा आएको बाढ़ीले अवरोध पुर्याएको खानेपानी, सड़क र विद्युत 1 हप्ताभित्र अस्थायी रूपमा सञ्चालन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ। लिखुको खिम्तीमा गएको बाढ़ी पहिरोको निरीक्षणपछि स्थानीय प्रतिनिधि र प्रशासनलाई मन्त्री शर्माले निर्देशन दिनुभएको हो। बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री शर्माले बाढ़ी पहिरोबाट विस्थापित भएकालाई जग्गा किन्न 2 लाख र घर बनाउन 3 लाख गरी विस्थापित प्रति परिवारलाई 5 लाख रूपियाँ सरकारले उपलब्ध गराउने गरी मन्त्री परिषदको बैठकबाट निर्णय भइसकेको जानकारी पनि दिनुभयो। मन्त्री शर्माले पीड़ितले पाउने रकम भूकम्पसँग नजोडिने पनि बताउनु भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको 15 मन्त्री स्तरीय बैठक बिहिबार र शुक्रबार काठमाडौँमा हुने भएको छ। बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य देशका विदेश मन्त्रीले बैठकमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। बिम्स्टेकको अध्यक्ष देशको नेपालले पहिलो पटक बैठक आयोजना गर्न लागेको हो। मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा संचार, ऊर्जा, पर्यटन, कृषि, प्रति आतंकवाद, गरीबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन जस्ता 14 क्षेत्रमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो।
नेपालमा वार्षिक 30 अर्बको सुन आयात हुने गरेको सुनचाँदी व्यवसायीले बताएका छन्। काठमाडौँ सुनचाँदी व्यवसायी संघको 15 वार्षिक उत्सवका अवसरमा भएको कार्यक्रममा व्यवसायीले सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक 9 अर्ब रूपियाँको योगदान पुगेको दावी गरेका छन्। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यले परम्परागत रूपमा सञ्चालन हुँदै आएको सुनचाँदी व्यवसायलाई अझै बढी व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सुनचाँदीको काम गर्ने कालीगढ़लाई तालिम दिएर दक्षता वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन ले सुनचाँदीको कारोबारमा जर्ती, सम्मिश्रण तथा टोलरेन्स 2% सीमित गर्नुपर्नेमा जोड़ दिनुभयो।
दैनिक जीवनमा प्रयोग गरिने पोलिथिनको झोलाबाट पनि पेट्रोल बनाउन सकिने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले पोलिथिनको झोलाबाट पेट्रोल निकाल्ने विधिको सफल परीक्षण गरेको जनाएको छ। पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठान अन्तर्गत प्रविधि महाशाखा प्रमुख डाक्टर सुरेश कुमार ढुंगेलले बताउनुभयो। एक किलो प्लास्टिकबाट 800 मिलिलिटर भन्दा बढ़ी पेट्रोलियम पदार्थ उत्पादन भइरहेको पनि उहाँले बताउनुभयो।
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बहुप्रतीक्षित अरूण तेस्रो जलविद्युत आयोजनाको काम सरकारले अघि बढाउने बताउनु भएको छ। नेपाली कांग्रेस भोजपुर काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले अरूण तेस्रो आयोजनाको निर्माण कार्य चाँडै नै अघि बढ्ने बताउनु भएको हो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज चाकुपाट ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भरतपुर महानगरपालिकाको मेयरमा देवी गेवालीको 3.5 महिनादेखिको अग्रता गुम्यो। 1300 मत गर्न बाँकी हुँदा मेयरमा रेणु दाहाल 57 मतले अघि, रौतहटमा सड़क बनाउन खनेको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। 11 पटक अनसनमा बसेको 13 दिन भइसक्दा पनि डाक्टर गोविन्द केसीका माग पूरा हुने छाटकाट छैन। उहाँका माग पूरा गराउन दबाव दिँदै आज काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म घण्टा बजाएर र्याली निकालियो। र्यालीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, अधिकार कर्मी कृष्ण पहाड़ी लगायतको पनि सहभागिता थियो। र्यालीमा सहभागी सबैको भनाइ थियो, डाक्टर केसी हाम्रै लागि लड़िरहेका छन् तर सरकार र दलहरू गम्भीर भएनन्। थप जानकारी सहित अर्जुन पोखरेलको रिपोर्ट।
हुन त यो सबै गर्दा पनि सरकारका कान खुल्दैनन् भन्नेमा धेरैजना ढुक्क जस्तै थिए, तर पनि देशप्रेमले ओतप्रोत गीत घन्काउँदै 601 सांसदलाई बिउजाउन 601 घण्टा बजाउँदै अनि मेडिकल माफियाका विरुद्धमा लेखिएका प्लेकार्ड बोकेर सयौं नागरिक आजको र्यालीमा सहभागी थिए। डाक्टर गोविन्द केसी आफ्नो स्वार्थमा मात्र नभई सबै नेपालीको स्वास्थ्य, शिक्षा र स्वास्थ्य उपचारको लागि ज्यानको बाजी थापेर लडिरहँदा पनि सरकार निदाएको भन्दै उनीहरूले चर्को नारा पनि लगाए। र्यालीमा सहभागी भोजपुरका ध्यान बहादुर कार्की भन्नुहुन्छ, सरकार त पुरै निदाइसक्यो, अब बिउझाउन गाह्रो छ।
त्यो 601 जनालाई भत्ता पुगेन, बरु भत्ता थप्ने जुलुस निकालौ न हामी, राष्ट्रपतिलाई 16 करोडको गाडी चढाऊ। गरिब जनता त एउटा सिटामोल खान नपाइकन लडिरहेका छन्, तर यहाँ अरबौंको सम्पत्ति चाहिँ नेताहरूलाई खर्च छ। मुर्दालाई इन्जेक्सन दिनुहोस्, घोच्नुहोस्, दाउराले हाल्नुहोस्, आगो बाल्नुहोस्, के गर्छ मुर्दाले? यो सरकार मुर्दा सरकार हो।
हुन पनि डाक्टर गोविन्द केसी 11 पटकको आमरण अनसनमा हुनुहुन्छ। उहाँका माग हेर्दा व्यक्तिगत स्वार्थ कहीँ कतै देखिँदैनन्। काठमाडौँ उपत्यकामा थुप्रिएका मेडिकल कलेज काठमाडौँ बाहिर पनि जानु पर्यो। एमबीबीएसको शुल्क 35 लाख भन्दा धेरै हुनु भएन, मेडिकल काउन्सिलको राजनीतिक नियुक्ति बन्द हुनु पर्यो लगायतका माग राख्दै डाक्टर केसी 13 दिनदेखि अनसनमा हुनुहुन्छ। धेरै पटक वार्ता भए तर माथेमा कार्यदलले दिएको प्रतिवेदन र डाक्टर केसीका माग समेटेर सरकारले चिकित्सा शिक्षा ऐन बनाउन आलटाल गरिरहेको छ। उल्टै हिजो भएको सर्वपक्षीय बैठकमा त केही दलका शीर्ष नेताले डाक्टर केसीको अनसन नै गलत भएको टिप्पणी गरेपछि केसीको समर्थन झनै बढ्दै गएको छ। नागरिकको नाममा राजनीति गर्छौं भन्ने नेताहरूले नै नागरिकको लागि लडेका डाक्टर केसीलाई धेरै दुःख दिएको भन्दै र्यालीमा सहभागी धेरैजना दुखी पनि देखिए। लमजुङका नन्दबहादुर गुरुङ:
मान्छेहरू खै पढा लेखा छैन भने छन्, नेताहरू पढा लेखा छ भने छन्, तर देशको माया गर्ने मान्छेहरू कम्ती रहेछन्, आफ्नो मान्छे कसरी त्यहाँ पुर्याउने मात्रै छ।
आजको र्यालीमा नयाँ शक्ति, नेकपा माओवादी क्रान्तिकारी, विवेकशील साझा पार्टी, नेकपा एमाले नुवाकोट लगायतको सहभागिताले पनि डाक्टर केसीको पक्षमा माहौल बढ्दै गएको प्रष्ट हुन्छ। त्यस्तै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालबाट पनि सरकारलाई दबाव बढ्दो छ। डाक्टर केसीको माग सबै नेपालीको पक्षमा भएकोले सरकारले तत्कालै माग पूरा गर्नुपर्ने बताउनुहुन्छ आजको र्यालीमा सहभागी पूर्व प्रधान न्यायाधीश सुशीला कार्की:
गरिबले पनि पढ्न पाउन् उहाँको माग हो। यो माग कानून सम्मत छ, न्याय सम्मत छ र विधि सम्मत हो। यो माग सबैले यसमा सहभागी हुनुपर्दछ। आम जनताहरू उठौं, यो विकृतिको विरुद्धमा यो अभियान हो, यसमा उठौं, सबै विकृतिको विरुद्धमा उठुन्।
सर्वसुलभ स्वास्थ्य शिक्षाको लागि 13 दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दैछ। व्यक्तिगत स्वार्थ नभई आम नेपालीको स्वास्थ्यको लागि लडेका केसीको माग पूरा गर्न जति ढिला हुन्छ त्यति नै सरकार र दलहरूप्रति आक्रोश र असन्तुष्टि पनि बढ्दै जाने पक्का छ।
यसैबीच अनसन र डाक्टर गोविन्द केसीको मागबारे वहाँका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको वार्ता आज पनि बिना निष्कर्ष सकिएको छ। यसअघि पटक पटक भएका वार्ता पनि बिना निष्कर्ष नै सकिएका थिए। सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले केसीलाई अनसन तोड्न आग्रह गर्दै आउनु भएको छ। रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा सचिव श्रेष्ठले एक हप्ताभित्र संसदबाट स्वास्थ्य सम्बन्धी विधेयक पास हुने भन्दै डाक्टर केसीलाई तत्काल अनसन तोड्न आग्रह गर्नु भएको हो। डाक्टर केसीका धेरै माग सम्बोधन भइसकेको भन्दै वहाँले यही जटिल मागहरू संसदमा पुगेकाले एक हप्ताभित्र माग सम्बोधन हुने दावी गर्नुभयो। सरकारी वार्ता टोलीका संयोजक समेत रहेका सचिव श्रेष्ठले नागरिकको जीवन र देशको भविष्यसँग जोडिएका विषयहरू भएको भन्दै सांसदहरूले विधेयकमाथि गम्भीर छलफल गरी पास गराउने बताउनुभयो।
पाल्पामा गएका 10 दिनमा ज्वरोका कारण 5 जनाको ज्यान गएको छ। साउन 6 गतेदेखि हिजोसम्म पाल्पाको रैनादेवी 1, सिद्धेश्वरका 65 वर्षका मानबहादुर कुमाल, माथागढी 3, कसेनीकी 28 वर्षकी चन्दा राणा र 74 वर्षका मानबहादुर चिदी, माथागढी 4, झडेवाकी 67 वर्षकी बसन्ती कुँवर र मदानी 1, गुल्मीकी 16 वर्षकी अनिता विष्टको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। ज्वरो आउने, शरीर दुख्ने, बान्ता हुने जस्ता समस्या लिएर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका उनीहरूको ज्यान गएको हो। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव गेवालीका अनुसार ज्यान जानुको कारण भने खुलेको छैन।
जाजरकोटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा एकजना सचिवले 7 वटासम्मको वडाको काम गर्नु परेको छ। 3 नगरपालिका र 4 गाउँपालिका रहेको जाजरकोटमा कर्मचारी नहुँदा विवाह दर्ता, जग्गा रजिस्ट्रेशन, जन्म दर्ता लगायत सेवा प्रभावित भएको वडा नम्बर 4 वडाध्यक्ष खम्ब जंग शाहले बताउनुभयो।
हिजोको नेपाल दर्पण सुनेर यमुना तिम्सिना फेसबुकमा लेख्नुहुन्छ, सरकारी जागिरे महिलालाई सुत्केरी विदा 6 महिना दिने सुन्दा खुशी लाग्यो। यसले आमाको स्वास्थ्यसँगै नवजात शिशुको स्याहारमा पनि ठूलो सहयोग पुग्छ। 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने कुरा पनि सुरक्षित हुने भयो।
नेपाल दर्पणमै सांसदहरू हाजिरी गरेपछि बैठक छाडेर हिँड्दा कोरम नपुगेर संसद स्थगित भएको सुनेर ललित नारायणले टिप्पणी गर्नुभएको छ, सभासद बन्नु भनेको सजिलो जागिर, एकैछिन उपस्थित भइदिए 1000 तलब भत्ता र अन्य सुविधा छँदैछ।
यसै विषयमा पाँच थर मिक्लाजुङ 4 जयकुमार ढकाल एसएमएसमा लेख्नुहुन्छ, नागरिकले कर तिरेको पैसाबाट तलब खाएका सांसदहरू सदनमा गणपूरक संख्या नपुर्याएर कता गएका होलान्, लाज लाग्नुपर्ने होइन र।
बिहान डोटीमा भएको दुर्घटनामा 9 जनाको ज्यान गएको खबर बारे ओमकान्त लेख्नुहुन्छ। डोटीको दुर्गम ग्रामीण भेगमा राति गाड़ी चलाउन रोक लगाइएको थियो। दुर्घटनाको जोखिमलाई हेरेर गरिएको निर्णय अटेर गर्दै जीप लाने व्यक्ति अनि निगरानी गर्न नसक्नु जिम्मेवार निकायको पनि कमजोरी हो।
डाक्टर गोविन्द केसीको अनसनबारे फेसबुकमा बुटवलका कपिल खनाल लेख्नुहुन्छ। केसीले स्वास्थ्य क्षेत्रमा भएको व्यथिति र सर्वसाधारणको स्वास्थ्य सम्बन्धी मुद्दा उठाएर आफ्नो ज्यानलाई दाउमा राख्नु भएको छ। उहाँको निस्वार्थ मागलाई सरकारले पूरा गर्नुपर्छ। यही कारणले उहाँको ज्यान तलमाथि भयो भने सरकार र सम्बन्धित निकायले ठूलो मूल्य चुकाउनु सचेत रहनु।
अनि माधव पोखरेल भन्नुहुन्छ, सामान्य मान्छेले निष्ठाको लडाई र त्याग बुझ्दैनन्, त्यसलाई अर्थहीन ठान्छन्। डाक्टर केसी आफ्नो लागि होइन, हाम्रा लागि मर्न तयार छन्।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र रुबिना श्रेष्ठ। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो टालचीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387, 51-51-387।
वेबसाइट www.nce.edu.
NCE, quality for excellence. ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सिप सिकौ, आय आर्जन गरौ।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नेलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचार, ललितपुर।
फोन नम्बर 01-55-41-069, 98-57-021-01।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। महोत्तरीको बर्दिवासमा सर्पले टोकेका बिरामी बढ्न थालेपछि सघन उपचार कक्ष आईसीयूको व्यवस्था गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। बर्दिवासको सर्पदंश उपचार केन्द्रमा आईसीयू राख्न उनीहरूले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई आग्रह गरेका हुन्। केन्द्रमा सेनाको प्राविधिक टोलीले सर्प टोकाईको उपचार गर्दै आएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 12 10 बाँदर हेरारू खटाइएको छ। बाँदरले बाली नाली सखा पारेपछि वडा कार्यालयले जनही महिनाको 10,000 रूपियाँ तलब दिने गरी 10 बाँदर हेरालु खटाएको हो। वडाका झेडी, सल्लीकोट, पाराली खर्क, बस्याल टोला, जिमुर थुम, भद्रा चौर, छाप, टाकुरा, चुदाली टोल, गायत्री टोल लगायत टोलमा खटिएका हेरालुले बाँदर आए नआएको सूचना गाउँलेलाई दिनुपर्नेछ।
नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा यो शताब्दीको अन्त्यतिर मौसमी प्रकोपका कारण ज्यान गुमाउनेको संख्या 50% बढ्ने वैज्ञानिकले दावी गरेका छन्। युरोपेली आयोगका वैज्ञानिकले गरेको अनुसन्धानमा यो शताब्दीको अन्त्यतिर हरेक वर्ष 1.5 लाख मानिसले मौसमी प्रकोपका कारण ज्यान गुमाउने देखिएको प्रतिवेदन द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा छापिएको छ। उनीहरूका अनुसार उष्ण लहरको प्रभावबाट मात्रै 99% को ज्यान जानेछ। दक्षिणी युरोपमा प्रकोपको प्रभाव बढी हुने वैज्ञानिकले बताएका छन्। प्रतिकूल मौसमका कारण ज्यान गुमाउनेको संख्या सन् 1981 देखि 2010 वर्षेनी 3,000 दरले बढ्दै जाने क्रम रहेकोमा सन् 2071 देखि 2100 सम्ममा त्यो संख्या 152,000 पुग्ने अनुमान गरिएको छ। उनीहरूले हरित गृह ग्यास उत्सर्जन तत्काल कम गर्न पाइला चाल्नुपर्ने र जंगली आगो खडेरी र बाढ़ी नियन्त्रणका लागि तयार रहनुपर्ने बताएका छन्।
भर्खरै प्राप्त खबर अनुसार भरतपुर महानगरपालिकाको मत परिणाममा प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढ़ाएर 900 पुर्याउनु भएको छ। दाहालको 42,744 र एमालेका देवी गेवाली 42,645 मत आएको छ। अब 900 मत गर्न बाँकी छ। अब भने खेल खबर। भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा पनि श्रीलंका फलो अनमा परेको छ। पहिलो पालीमा 439 रनको अग्रता लिएको भारतले आफू ब्याटिङमा नआई दोस्रो पालीमा श्रीलंकालाई नै ब्याटिङ गर्न लगाएको हो। जसअनुसार दोस्रो पालीको ब्याटिङ गरिरहेको श्रीलंकाले तेस्रो दिनको खेल सकिँदा 2 विकेटको क्षतिमा 209 रन बनाएको छ। श्रीलंका अझै 230 रनले पछि छ। 3 टेस्टको श्रृंखलामा भारत 1-0 अघि छ। यस्तै दक्षिण अफ्रिकासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले 362 रन बनाएको छ। 6 विकेटको क्षतिमा 260 रनको स्थितिबाट आजको खेल थालेको इंग्ल्याण्डले आज 102 रन थपेको हो। आज आफ्नो पहिलो पाली थालेको दक्षिण अफ्रिकाले ताजा स्थितिमा 3 विकेट गुमाएर 89 रन बनाएको छ। 4 खेलको श्रृंखलामा इंग्ल्याण्ड 2-1 अघि छ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ खोटाङबाट उज्यालो सहकर्मी दमन राई। आजको रंगदर्पण लाखे महोत्सवमा केन्द्रित छ।
नेवार समुदायको सांस्कृतिक पर्व हो लाखे नाच। तर समय परिवर्तनसँगै लाखे नाच र युवा पुस्ता बीचको दूरी पनि बढ्दो छ। यही दूरीलाई ध्यानमा राखेर शनिबार खोटाङमा प्रथम रूपाकोट मझगडी लाखे महोत्सव आयोजना गरियो। लोपोन्मुख संस्कृतिको जगेर्ना एवं नगरपालिकाको व्यापार व्यवसाय प्रवर्धनका लागि युवा उद्यमी मंचको आयोजनामा लाखे महोत्सव गरिएको हो। आयोजक युवा उद्यमी मंच खोटाङका सचिव मनोज बजिमय।
युवाहरूलाई संस्कृति जगेर्ना गर्न र संस्कृतिलाई पर्यटनसँग जोड्नको लागि उत्तरदायी बनाउनको लागि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। साथसाथै हाम्रो बजारको एउटा व्यापार प्रवर्धन गर्ने र सांस्कृतिक पर्यटकहरू भित्र्याउने हाम्रो मूल लक्ष्य रहेको छ।
धिकतिलको माटीकोरे स्थित खेल मैदानमा आयोजना गरिएको प्रथम लाखे महोत्सवमा रूपाकोट मझगडी नगरपालिका भित्रका धिकतिल, खाल्ले, सुलमा, दुर्पाचिउरी डाँडा, दुबेला, जालपा, बुइपा, खार्मी लगायतका ठाउँका नेवार समुदायले नाच्ने लाखे नाच, ठाकठुकी र रूपाई नाच प्रदर्शन गरिए। महोत्सवमा दर्शकले काठमाडौँबाट झिकाएका भैरव, कुमारी, मयूर र चरिया नृत्य पनि हेर्ने अवसर पाए। संस्कृति संरक्षणका लागि युवालाई उत्तरदायी बनाएर हराउँदै गएको संस्कृतिको जगेर्नका लागि हाम्रो नगर हाम्रो शान, हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नारासहित लाखे महोत्सव गरिएको हो। स्थानीय तहको कार्यान्वयनका कारण विकेन्द्रीकृत भएको बजारलाई केन्द्रीकृत गर्नका लागि समेत लाखे महोत्सवको परिकल्पना गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु बताउनुहुन्छ।
जिल्लाको कला संस्कृतिलाई प्रवर्धन गर्ने हिसाब र आफ्ना व्यापार व्यवसायलाई प्रवर्धन गर्ने हिसाबले यो कार्यक्रमको आयोजना गरेको। आगामी दिनमा पनि विभिन्न जनजातिहरूको विभिन्न संस्कृतिहरू कला संस्कृतिहरूलाई प्रवर्धन गराउने र आफ्ना व्यापार व्यवसाय प्रवर्धन गराउने हिसाबले अगाडि बढाउने पनि लक्ष्य लिएको छ।
विशेष गरी गठे मंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म लाखे नाच नाच्ने गरिन्छ। आपसमा भेला भएर ढोल झ्याम्टा बजाउँदै मुकुण्डोले अनुहार छोपेर रंगी विरंगीका लुगा पहिरेर लाखे नाच नाच्ने गरिन्छ। नेवार समुदायको परम्परागत लाखे नाचमा बालबालिकादेखि वृद्ध वृद्धासम्म रम्ने गरेका छन्। यही नाच हेरेर रमाइलो मान्ने पनि उत्तिकै देखिन्छन्।
बाबा
रामदेवको पालादेखि लाखेनाथ शुरू भएको मानिन्छ। दिक्तेल बजारका स्थानीय सुमन श्रेष्ठ:
विशेष त यो गुण कामदेवको पालादेखि शुरू भएको यो लाखे हो। अब किम्वदन्ती अनुसार जब शहरमा एउटा राक्षस चाहिँ प्रवेश गरेको हुन्छ, त्यस प्रवेश गरेपछि उसले चाहिँ एउटा रूपवती कन्या देख्छ, महिला देख्छ र ऊ त्यसप्रति आकर्षित हुन्छ। त्यसरी आकर्षित भएपछि उसले चाहिँ मानव रूप धारण गरेर चाहिँ त्यो कन्यासँग चाहिँ आफ्नो बसु हुन्छ। त्यो भएपछि त्यहाँका तत्कालीन राजाले थाहा पाएपछि उसलाई अब मानव रूपमै राखेर उसको सम्झनाको लागि चाहिँ प्रत्येक वर्ष यो लाखे जात्रा चाहिँ मनाउने गरिन्छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक:
भरतपुर महानगरपालिकाको मेयरमा देवी गेवालीको 3.5 महिनादेखिको अग्रता गुम्यो, 900 मतगण बाँकी हुँदा मेयरमा रेणु दाहाल 900 मतले अघि।
रौतहटमा सड़क बनाउन खनेको खाल्डोमा डुबेर 4 बालिकाको ज्यान गयो, डोटीमा गैराती भएको जीव दुर्घटनामा 9 जनाको मृत्यु।
डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन, आजको वार्ता पनि बिना निष्कर्ष, एक हप्ताभित्रै स्वास्थ्य सम्बन्धी विधेयक पास हुने भन्दै अनसन फिर्ता लिन शिक्षा सचिवको आग्रह।
यो शताब्दीको अन्त्यतिर युरोपमा मौसमी प्रकोपले ज्यान गुमाउनेको संख्या 50% बढ्ने, दक्षिणी युरोपमा प्रकोपको प्रभाव बढ़ी हुने वैज्ञानिकको दावी।
र भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलंका फलो अनमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सुरेश महर्जनसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।